रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज बुलबुलेमा राफ्टिङ सञ्चालन विद्यार्थीका लागि 50 र अरूका लागि 100 रुपियाँको टिकट
आवश्यक कर्मचारी नहुँदा प्रभावकारी सेवा दिन समस्या भएको स्थानीय तहका कर्मचारीको गुनासो कर्मचारी अभावकै कारण मन्त्रालयका काम पनि प्रभावित
उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने लगभग पक्का काङ्ग्रेसले उम्मेदवारी दिएन
र विश्वकप छनौट चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग नेपाल 45 रनले पराजित हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट सविता जीसी र डिलु रावतको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको पर्यटकीय केन्द्र बुलबुलेमा हिजोदेखि ऱ्याफ्टिङ सञ्चालनमा ल्याइएको छ भेरी कर्णाली ऱ्याफ्टिङ एडभान्स प्रणालीले सुरुमा परीक्षणका लागि 15 दिनसम्म सञ्चालन गर्ने गरी ऱ्याफ्टिङ सञ्चालनमा ल्याएको भन्दै पछि सम्झौता गरी नियमित रूपमा सञ्चालन गर्ने जनाइएको छ ऱ्याफ्टिङ सञ्चालन ल्याएसँगै पर्यटकीय केन्द्र बुलबुलेमा पर्यटकको संख्या बढ्ने र बुलबुलेको आमदानी बढ्ने भेरी कर्णाली ऱ्याफ्टिङका समुद्र गौतमले बताउनुभयो विद्यार्थीका लागि 50 र अरूका लागि 100 रुपियाँको टिकट लाग्ने उहाँको भनाइ छ एकै पटकमा 10 देखि 12 जनासम्मले ऱ्याफ्टिङ गर्न सकिने र त्यसका लागि आधा घण्टा समय छुट्याइएको उहाँको भनाइ छ उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ऱ्याफ्टिङको उद्घाटन गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गरे पर्यटक प्रवर्धनमा कोसी ढुङ्गा हुने बताउनु भएको छ
आवश्यक कर्मचारी नहुँदा प्रभावकारी सेवा दिन समस्या भएको स्थानीय तहका कर्मचारीले बताएका छन् सुर्खेतको वीरेन्द्रनगरमा भएको स्थानीय तह कर्मचारी संघ कर्णाली प्रदेशको पहिलो अधिवेशनका सहभागीले तत्काल दरबन्दी अनुसारको कर्मचारी व्यवस्था गर्न माग गरेका छन् अधिवेशनको उद्घाटन सत्रमा कर्णालीका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र स्थानीय तहमा खटिने कर्मचारीले सहकार्य गरेर काम गर्नुपर्ने बताउनु भएको छ अहिले स्थानीय तहमा कर्मचारी अभाव हुँदा काम गर्न असहज भएको भए पनि तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ कार्यक्रममा स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिबहादुर थापाले सरकारले स्थानीय तहमा कर्मचारी पठाउन कन्जुस्याइ गरिरहेको भन्दै तत्काल कर्मचारी खटाउन आग्रह गर्नुभएको छ यस्तै गाउँपालिका महासंघ कर्णालीका अध्यक्ष कविन्द्र कुमार केसीले सरकारले निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीलाई समायोजन गर्न कर्मचारी व्यवस्थापन आफैमा महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभएको छ यस्तै नगरपालिकाका महासंघका प्रतिनिधि रेणु आचार्यले स्थानीय तहमा सरकारले भने अनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा काममा असहज भइरहेको भन्दै अब ढिलाइ गर्न नहुने बताउनु भएको छ कर्णालीका 10 जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थिति रहेको कार्यक्रम स्थानीय तह कर्मचारी संघ कर्णालीका अध्यक्ष टङ्क लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो साथै अधिवेशनले संघको नयाँ कार्य समिति समेत चयन गरेको छ
दैलेखमा तिजु खान रोग सडेका एक किशोरीको ज्यान गएको छ दुल्लु नगरपालिका 8 बडलम्जीका 17 वर्षीय निर्मला आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ स्थानीय बजेडी टोलमा रहेको आफ्नै घरको आँगनमा तिजु टिप्न जाँदा रुखबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका असै अशोक राजीले जानकारी दिनुभयो कक्षा 10 का छात्रा निर्मला यही 8 गतेदेखि सुरु हुने एसीईको परीक्षा दिने तयारीमा रहनु भएको थियो
आवश्यक भौतिक पूर्वाधारको अभाव र संघीय सरकारले पठाएका कर्मचारी नआउँदा काम गर्न समस्या भएको कर्णाली प्रदेश सरकारले जनाएको छ यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तपाईँको मन्त्रालयले के काम थालेको छ भनी सोध्नु भएको छ
त्यो अब कर्मचारीको कारणबाट र भौतिक पूर्वाधारको कारणबाट अहिले हाम्रो अफिस पनि व्यवस्थापन नभएको र कर्मचारी पनि नआएको अवस्था कर्मचारी पनि हामीले आफूले नियुक्ति गर्ने भन्दा पनि संघीय सरकारले पठाउनु पर्ने अवस्था त्यसैले अहिलेसम्म पनि संघीय सरकारसँग क्षेत्र अधिकारका निम्ति एउटा क्षेत्र अधिकार नभएको कुरा र अर्को कुरा नेपाल सरकारबाट संघीय सरकारबाट समयमा कर्मचारीलाई पठाए पनि एउटा कागजी नियुक्ति दिए पनि उहाँहरू नआएको अवस्था छ त्यसैले अरू कर्मचारी पनि सचिवहरू चाहिँ पठाएको मान्छे आइरहनु भएको छैन माथि मन्त्रालयको सचिवहरूसँग कुरा गर्दा सचिवहरू फोन उठाउनु हुँदैन प्रमुख सचिवसँग मैले पटक पटक मुख्यमन्त्री मार्फत धेरैचोटि मैले पत्रचार पनि गरेँ त्यसैले मैले गर्नुपर्ने मेरो चाहिँ भनौँ चाहिँ मेरो चाहिँ 29 जना दरबन्दी हो त्यसैले भनौँ 6 जना जायत्व छैन र 2 जना चाहिँ शाखा अधिकृत हुनुहुन्थ्यो उहाँ लोकसेवा के दिन जानु भएको छ भन्नुभएको छ त्यसैले आउने उहाँहरू भनौँ हाम्रो प्रदेशको नियन्त्रणमै हुनुहुन्न अहिले तपाईँलाई भन्नुपर्दा मान्छे आएको मान्छे पनि नियन्त्रणमा हुनुहुन्न
जस्तो केन्द्र सङ्घीय सरकारले यो प्रदेशका लागि भनेर 215 जनाभन्दा बढी कर्मचारी खटाइसक्यो भनेर भन्छ उहाँहरूमध्ये आधा पनि अहिलेसम्म आउनु भएको छैन अब यहाँहरूले केन्द्र सरकारसँग समन्वय किन गरिरहनु भएको छैन कि तपाईँले पठाएका कर्मचारीहरू हामी कहाँ आएनन्
मैले अब अहिले यो प्रदेशका जनतालाई अथवा तपाईँ मार्फत नेपाली जनता त्यसपछि यो प्रदेशका जनतालाई के आग्रह गर्न चाहन्छु भने हामीले यो प्रचारका निम्ति भन्दा पनि कामका निम्ति सोच पहिला गर्नुपर्छ त्यसैले हाम्रो माध्यम भनेको प्रमुख सचिव अथवा मुख्यमन्त्री कार्यालयबाट अब मुख्यमन्त्री कार्यालयबाट चाहिँ हामीले चाहिँ पत्राचार हामीले मुख्यमन्त्रीलाई पठायौँ प्रमुख सचिवलाई पठायौँ उहाँले चाहिँ भन्नुभएको छ हामीले व्यक्तिगत ढङ्गले पनि मैले पहल गरेँ पटक पटक चाहिँ भनौँ सचिवजीलाई फोन गरियो सामान्यको त्यसपछि भनौँ उहाँको उपसचिवलाई फोन गरियो जे होस् गर्दा पनि उहाँहरू फोन उठ्दैन र अर्को कर्मचारी आए नआएको लिस्ट मात्रै छ हामीसँग कुनै आधिकारिक पत्र पनि आएको छैन आधिकारिक हामीले भन्दा पनि सम्बन्धित ठाउँमा कुरा पुग्दैन अब हाम्रो प्रमुख सचिवजीले कुरा गर्दा पनि पठाउँछौँ भन्ने कुरा गर्नुहुन्छ आउनुहुन्छ अब अहिले समस्या छ सङ्क्रमण काल छ र कर्मचारीको पनि यो समायोजनको कुराले पनि समस्या पारिरहेछ भनेर उहाँहरूको कुरा छ तर दैनिक काममा नेपाल सरकारको मानु खाइसकेपछि मलाई लाग्छ तोकिसकेको मान्छेहरू आउनुपर्ने हो र आइसकेपछि हामीले पनि काममा लगाएर काम गर्नुपर्ने कुरा हो मलाई लाग्छ उहाँहरू पनि एउटा भनौँ देशको चाहिँ एउटा
यहाँनिर मैले जान्न खोजेको जस्तो केन्द्र सरकारले के भन्छ हामीले कर्मचारीहरू पठाइसक्यौँ भन्छ कर्मचारीहरू यहाँ आउनु भएको छैन काम रोकिएको छ यहाँहरूले यो ग्याप किन भइरहेछ
नेपालको संविधानले जुन 3 तहको सरकारको एउटा सङ्घीय संरचना र गणतन्त्र लोकतन्त्र गणतन्त्रको जुन एउटा सङ्घीय संरचनाको ढाँचा तयार गरायो त्यसैले सङ्घीय संरचनाको ढाँचा एकदम अलरेडी तयार छ अहिले पनि तयार छ काम गर्न सजिलो भइरहेछ उहाँहरूको हिजोको स्थितिले त्यही सरकारको ढाँचामा चलाइरहनु भएको छ र स्थानीय तहको पनि त्यही किसिमले एउटा तय भयो मलाई लाग्छ बजेटिङ गयो कर्मचारी र जानुभयो त्यसैले यो प्रदेशी सरकारको कुरामा अहिलेसम्म क्षेत्र अधिकार पनि नतोकेको अब सङ्घको ढाँचा पनि नतोकेको चुनाव अगाडि भयो मन्त्रीमण्डल सरकार चाहिँ पहिला भयो त्यो कारणले गर्दा पनि समस्या हो कि जस्तो मलाई लाग्छ पहिला सङ्घीय सरकारको ढाँचा तयार गराएर यसको क्षेत्र अधिकार कार्य काम कर्तव्य अधिकार यसमा दिनुपर्ने भनौँ भौतिक पूर्वाधार कर्मचारीको सेटल भएको भए काम गर्न सजिलो हुन्थ्यो त्यसैले अब अहिले हामीले आफैले गर्न पनि मिल्दैन सङ्घीय सरकारको माता हातमा छौँ त्यसैले के हो त भन्दा सङ्घीय सरकारको अधीनमा रहँदा अब उहाँहरूले नै किन गएन इन्क्वायरी गर्नुपर्ने उहाँहरूलाई कारवाही गर्नुपर्ने अथवा पठाउनु पर्ने
सङ्घीय सरकारले प्रदेशमा खटाएको छ उहाँहरू नआउनुको लागि सङ्घीय सरकार नै पहल बढी गर्छ
त्यसको दायित्व सङ्घीय सरकारको नै हो जस्तै अहिले सरकार जसो हामीसँग आइसकेपछि हाजिरी भइसकेपछि हामीले तिनलाई कार्यान्वयन गर्न नसक्नु तिनलाई काममा नलग्नु हाम्रो कमजोरी हुन्थ्यो
यहाँको मन्त्रालयमा यहाँले भन्नुभयो 29 जना कर्मचारीको दरबन्दी छ अहिले 2-3 जना मात्रै हाजिरमा हुनुहुन्छ मन्त्रालयको सचिव समेत आउनु भएको छैन
हुनुहुन्न
अब कहिलेसम्म आउने जानकारी यहाँले पाउनु भएको छ त्यस्तो
अहिले हामीले आशा मात्रै गर्ने कुरा मलाई लाग्छ अहिले 1.5 महिना भइसक्यो मैले भने त्यहाँ बस्नुपर्ने अवस्था भयो भने भौतिक पूर्वाधार पनि तयार छैन जस्तै क्षेत्रीय कार्यालय सुपरिवेक्षण त्यो नेपाल सरकारले सोचेको भयो सङ्घीय सरकारले सोचेको भयो त्यो भौतिक पूर्वाधार पुरानै संरचना त्यो न खर्च अरू फाल्टु नगरेर त्यही खर्चमा पनि हामीले भनौँ न क्षेत्र अधिकार तोकेर भनौँ त्यो उसलाई परिवर्तन रूपान्तर मात्र गरिदिएको भए पनि क्षेत्रीय कार्यालयहरू अथवा आफ्नो जिम्मेवारी पनि मात्रै रूपान्तर गरिदिएको भए पनि काम गर्न सजिलो हुन्थ्यो र मितव्ययता पनि हुन्थ्यो जस्तै जुन आर्थिक रूपले जुन किसिमले सरकारलाई व्यवहार बढेको छ करोडौँ रुपियाँ खर्च भयो त्यही कुर्सी टेबल बनाउनु कार्पेट फाल्या छ त्यही झ्याल बनाउनु पर्दा लिएको छ त्यही टेलिफोन लिएको छ त्यही फ्यान लिएको छ आखिर त्यही ठाउँमा फेरि पुनः गर्नुपर्ने भयो त्यो 1 करोड पैसा हामी एक ठाउँलाई त बाटो भन्थ्यो कुनै ठाउँ खानेपानी भन्थ्यो कुनै सिँचाइ भन्थ्यो
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्क बहादुर खत्री भेरी खबरसँग कुरा गर्दै
मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँघरबाट पाइने भनिए पनि आम नागरिकले यसको अनुभूति गर्न नपाएको गुनासो गरिरहेका छन्। स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न विषयगत सेवाहरू दिन थाले पनि प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ। यसैबीच हामीले कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय निकायका कर्मचारीलाई छिटो छरितो सेवा दिन तपाईँको के कस्तो पहल हुनेछ भनी सोधेका छौँ। सुनौ उहाँहरूको जवाफ आजको जनआवाजमा।
स्थानीय तहमा भन्नु आफ्नो आफू कार्यरत भएको तहहरूमा जनताहरूले अब त्यहाँको सेवाग्राहीहरूले उठाएका सवालहरूलाई छिटोभन्दा छिटो एकदमै सम्बोधन गर्ने र उहाँहरूलाई सहज रूपमा सेवा प्रवाह गर्ने। सेवाग्राही आयो भने उहाँहरूलाई अब के कामको लागि आउनुभएको होइन, तपाईँहरूलाई हामीले दिनुपर्ने सेवा के हो भनेर उहाँहरूलाई अब त्यो सम्बन्धी जानकारी लिएर उहाँहरूलाई अब कुन सेवा आवश्यक परेको त्यो सेवालाई अब हामीले एकदमै सहज तरिकाले उपलब्ध गराउने।
सरकारले खटाएका कर्मचारीहरू स्थानीय तहमा नपुगेको अवस्थामा त्यहाँ काम केही ढिलासुती भएको छ र हामीले कर्मचारीको तहबाट जनप्रतिनिधिहरूलाई या त नयाँ तरिकाले कर्मचारी राख्नु पर्यो या माथिबाट कर्मचारीले ल्याउने वातावरण सिर्जना गर्नु पर्यो, नभए जनताहरू अलिकति दुःखमा परिरहेका छन्, यसलाई सुल्झाउनु पर्छ भन्ने कुराहरू हामीले यो कार्यपालिकाको बैठकहरूमा हामीले कर्मचारीको हैसियतले त्यहाँ लेखेर पठाएका छौँ।
स्थानीय तहमा जनताका दैनिक काम कारवाहीहरूलाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्नका लागि हामीले स्थानीय तहमा प्राप्त हुने साधन स्रोतहरूलाई अधिकतम रूपमा प्रयोग गरी चुस्त दुरुस्त रूपमा जनताको दैनिक सेवा सुविधा दिन कोसिस गर्छौँ।
अब अहिले जनप्रतिनिधि आउँदा खास स्थानीय तहमा काम गर्ने कर्मचारीहरूको पनि एकदम न्यून मात्रामा संख्या छ। अब त्यसलाई जनताहरूलाई अझै पनि उत्तरदायित्व हुनलाई काममा सहजीकरण गर्नको लागि विशेष त लामो समयदेखि हामी अब 8-10 वर्ष 15-16 वर्षदेखि पनि स्थानीय तहमा काम गर्दै आएको स्थानीय तहको कर्मचारीहरू छ र ती कर्मचारीहरूले जनप्रतिनिधिहरूसँग समन्वय गर्दै र उहाँहरूले के काम गर्नुहुन्छ र वर्तमान अहिलेको संरचना अनुसार नीति नियम र पद्धति अनुसार नै काम सञ्चालन गर्नुपर्छ।
अब हामीले चाहिँ हाम्रो तर्फबाट कर्मचारीहरूले चाहिँ समयमा चाहिँ अफिसमा जाने र उनीहरूलाई समयमा चाहिँ उहाँहरूका कामकाजहरू गरेर उहाँहरूलाई चाहिँ हामी प्रभावकारी सेवा चाहिँ दिन सक्छौँ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बुलबुलेमा ऱ्याप्टिक सञ्चालनमा विद्यार्थीका लागि 50 र अरूका लागि 100 रुपियाँको टिकट, आवश्यक कर्मचारी नहुँदा प्रभावकारी सेवा दिन समस्या भएको स्थानीय तहका कर्मचारीको गुनासो, कर्मचारी अभावकै कारण मन्त्रालयका काम पनि प्रभावित लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली प्रदेशको स्थानीय तह कर्मचारी संघको प्रदेश प्रथम अधिवेशनले टङ्क लामिछानेको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा नरजङ शाही र महिला उपाध्यक्षमा भने पदम कुमारी खत्री निर्वाचित हुनुभएको छ। यस्तै सचिवमा चित्र खनाल, सहसचिवमा कुलबहादुर खड्का, त्यस्तै भक्तिलाल बुढा, केदार बहादुर कार्की र कोषाध्यक्षमा विष्णु शर्मा रहनु भएको छ। समितिका सदस्यहरूमा दुर्गा बहादुर केसी, बलबहादुर राणा छेत्री, कृष्ण बहादुर बम, दीप बहादुर विष्ट, मनबहादुर थापा, शमशेर बहादुर शाही र निर्मला भट्टराई चयन हुनुभएको छ। यस्तै अध्यक्ष लगायत समितिका सबै पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यो समितिले आगामी 3 वर्षसम्म स्थानीय तहका कर्मचारीको हक हितका लागि काम गर्ने पनि जनाइएको छ।
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुने पक्का भएको छ। उपराष्ट्रपतिका लागि हिजो भएको मनोनयनमा नन्दबहादुर पुनको मात्र उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुहुने भएको हो। निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। दावी विरोध परेर उम्मेदवारी खारेज नभएमा पुनलाई आज निर्वाचन आयोगले उपराष्ट्रपति घोषणा गर्नेछ। राष्ट्रपतिमा आफ्नो उम्मेद्वार उठाएको काङ्ग्रेसले उपराष्ट्रपतिमा भने उम्मेद्वारी नदिएको बताइएको छ। यसअघि वाम गठबन्धनका उम्मेद्वार विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भइसक्नु भएको छ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा 2 जनाको उम्मेद्वारी दर्ता भएको छ। माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कङ्ग्रेसका वृन्दा देवी आले को उम्मेदवारी दर्ता भएको छ। दाहाल प्रदेश नम्बर 2 को महिला कोटाबाट र आले प्रदेश नम्बर 4 को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित हुनु भएको हो। राष्ट्रिय सभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेश प्रसाद तिमिलसेना निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
बाल विवाह रोक्नका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। युनिक नेपाल च्याम्पियनसिप संस्थाले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले बाल विवाहका कारण पाठेघर खस्ने लगायतका थुप्रै समस्या आएको बताएका छन्। जिल्ला समन्वय समितिका संयोजक छविलाल सिगदेलले बाल विवाहकै कारणले 14 वर्षमा विवाह गर्ने र उमेर बढाएर नागरिकता लिने कार्य समेत डरलाग्दो रूपमा बढेको बताउनु भएको छ। नेकपा एमालेका अमृत विसी, नेपाली काँग्रेसका कीर्तिराज जोशी लगायतले विभिन्न विषयमा आफ्नो सुझाव दिनुभएको छ। कार्यक्रममा युनिक नेपालका सहसंयोजक तथा अधिवक्ता गीता कोइरालाले समुदायमा रहेका विभिन्न 15 मुद्दाहरू प्रस्तुत गर्नुभएको छ। उहाँले छलफल गरिएका मुद्दाहरूमध्ये छनौट गरेर समस्या न्यूनीकरणका लागि अभियान समेत चलाइने बताउनु भएको छ।
नेपालगञ्जमा चैत्रको दोस्रो साता हुने समृद्धि सम्मेलनको तयारीलाई तीव्रता दिएको छ। समृद्धिका पाइलाले विभिन्न सरकारी र गैर सरकारी संघ संस्थाहरूसँग मिलेर नेपालगञ्जमा प्रदेश नम्बर 5 स्तरीय समृद्धि सम्मेलन गर्न लागेको हो। समृद्धिका पाइलाका अध्यक्ष किरण ढकालले प्रदेश स्तरीय समृद्धि सम्मेलनमा प्रदेश नम्बर 5 को समृद्धिका आधारहरू तय गर्नका लागि विभिन्न कार्यपत्रहरू प्रस्तुत हुने बताउनु भएको छ। सम्मेलनमा डाक्टर विजय पौडेल, वाइबी थापा, नहकुल केसी, यशोदा तिमसिना, दिनेश थपलिया, दिनमणि पोखरेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा प्रदेश नम्बर 5 का विभिन्न राजनैतिक दलका नेता, जनप्रतिनिधि सभा र प्रदेश सभाका सांसद तथा स्थानीय निकायका प्रमुखहरूको पनि सहभागिता रहने भएको छ। सम्मेलनले प्रदेश नम्बर 5 को समृद्धिका लागि 2 दिनसम्म छलफल गर्दै विभिन्न विषयमा कार्यपत्र र टिप्पणीपछि नेपालगञ्ज घोषणा पत्र जारी गर्ने भएको छ। समृद्धिका पाइला बाँकेमा राजनीतिक, समाजसेवा, पत्रकारितामा क्रियाशील युवाहरूको गैर नाफामूलक संस्था हो।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका 5 रहेको एक विद्यालयको छाना हावाहरूले उडाएपछि विद्यार्थीहरूको पठन पाठन प्रभावित भएको छ। बनगाड कुपिण्डे नगरपालिका 5 रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको 2 भवनको छाना हावाहरूले उडाएपछि पठन पाठन प्रभावित भएको छ। विद्यालयको छाना हावाहरूले उडाएपछि विद्यार्थीहरू खुल्ला आकाशमुनि बसेर पढ्नुपर्ने अवस्था आएको प्रधानाध्यापक पूर्णप्रसाद जोशीले जानकारी दिनुभयो।
फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबरमा लागौँ सोझो केही अन्तर्राष्ट्रिय खबरतिर। रुसले 23 बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ। रुसी विदेश मन्त्रालयले मस्को स्थित बेलायती दूतावासमा रहेका कूटनीतिक कर्मचारीलाई 1 देश निकाला गर्ने जनाएको छ। बेलायतले आफ्ना 23 कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको प्रतिक्रिया स्वरूप रुसले यस्तो निर्णय गरेको हो। रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसमा रहेको ब्रिटिस काउन्सिल पनि बन्द गरिने र बेलायती कन्सुलेट खोल्ने अनुमति पनि फिर्ता लिने उल्लेख छ।
चीनको संसदमा भएको निर्वाचनबाट चिनिया वर्तमान राष्ट्रपति सी जिनफिङ नै फेरि निर्वाचित हुनुभएको छ। चीनको संसदका रूपमा रहेको राष्ट्रिय जनकङ्ग्रेसको बैठकले उहाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनिया सञ्चार माध्यमहरूले जनाएका छन्। निर्वाचित भए लगत्तै उहाँले संविधान अनुसार ग्रेट हल अफ द पिपुल्समा शपथ ग्रहण पनि गर्नुभएको छ। चिनिया राष्ट्रपतिले यस्तो तरिकाले शपथ लिएको यो पहिलो पटक भएको छ। गत हप्ता चिनिया संसदले राष्ट्रपतिको कार्यकाल सम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेपछि उहाँलाई अनिश्चितकालका लागि राष्ट्रपति बन्ने बाटो खुला भएको हो।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। आइसिसी विश्वकप छनौट अन्तर्गत 7 स्थानका लागि भएको खेलमा नेदरल्यान्डसँग नेपाल 45 रनले पराजित भएको छ। 195 रनको लक्ष्य पछ्याएको नेपालले सबै विकेट गुमाएर रन मात्रै बनाउन सकेको हो। नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल 4 र अनिल शाह 8 रनमा आउट हुनुभएको छ। जारी प्रतियोगिताको कुनै पनि खेलमा जम्न नसकेका ज्ञानेन्द्रले हिजो पनि सम्झन लायक भने त्यस्तो प्रदर्शन गर्न सक्नु भएन। प्रतियोगितामा राम्रो ब्याटिङ गरेका कप्तान पारस खड्काले पनि राम्रो प्रदर्शन गर्न सक्नु भएन। खड्का 22 रनमा आउट हुनुभयो भने नेपालका आरिफ शेख 5, रोहित पौडेल 0 र दिपेन्द्र सिंह एरी भने 25 रनमा आउट हुनुभएको छ। लामो समय बेन्चमा बसेर खेल मैदानमा उत्रिनुभएका शक्ति गौसन पनि 0 रनमै आउट हुनुभएको छ। करण केसी 13 रनमा आउट हुँदा बलिङ र ब्याटिङ दुवैमा चम्केका सोमपाल कामी भने सर्वाधिक 36 रनमा आउट हुनुभएको छ। ललित राजवंशी 2 रनमा आउट हुँदा सन्दीप लामिछाने 14 रनमा नट आउट रहनु भएको छ। यसअघि टस हारेर फिल्डिङ गरेको नेपालका लागि 10 ओभर बलिङ गरेका सोमपालले 2 मेडन ओभर फाल्दै 24 रन दिएर 4 विकेट लिनुभएको छ। लिस्टे प्रतियोगितामा 50 विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका सोमपालले हिजोको खेलमा भने 4 विकेट लिएसँगै 54 विकेट लिनुभएको छ। सन् 2014 युएई विरुद्धको खेलबाट उहाँले लिस्ट 1 खेलमा प्रवेश गर्नुभएको हो। 10 ओभर नै बलिङ गरेका सन्दीप लामिछानेले र ललित राजवंशीले समान 2-2 विकेट लिँदा शक्ति गौसनले भने 1 विकेट लिन सफल हुनुभएको छ। यस्तै नेदरल्यान्ड्सका भने बास्टी लिडीले सर्वाधिक 39 रनको योगदान दिँदा म्याक्स डाउटले 28, रोयलिक्स मयुटले र स्कट इरवासले भने समान 25-25 रनको योगदान दिनुभयो।
र 20 तिलोत्तमा गोल्ड कप फुटबलको उपाधि 3-स्टार क्लबले जितेको छ। इन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा 3-स्टारले नेपाल पुलिसलाई 2-0 गोल अन्तरले हराएको हो। 3-स्टारका लागि पहिलो गोल निराजन खड्काले गर्नुभयो भने पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गरेपछि अर्को गोल 3-स्टारले उपहार स्वरूप पाएको हो। विजेता 3-स्टारले 7,77,777 रुपियाँ र उपविजेता पुलिसले 4,44,444 रुपियाँ हात पारेको छ। 3-स्टारले यो सहित यो सिजनमा 3 उपाधि जितेको छ। यसअघि 3-स्टारले मदन भण्डारी गोल्ड कप तथा बुढा सुब्बा गोल्ड कपको उपाधि हात पारेको थियो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बुलबुलेमा ऱ्याफ्टिङ सञ्चालन, विद्यार्थीका लागि 50 र अरूका लागि 100 रुपियाँको टिकट।
आवश्यक कर्मचारी नहुँदा प्रभावकारी सेवा दिन समस्या भएको स्थानीय तहका कर्मचारीको गुनासो। कर्मचारी अभावकै कारण मन्त्रालयका काम पनि प्रभावित।
उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने लगभग पक्का, काङ्ग्रेसले उम्मेदवारी दिएन।
र विश्वकप चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग नेपाल 45 रनले पराजित। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 फेरि हालसम्म फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।